सिस्टर्स
दाजुभाइ दिदीबहिनीहरू, बिहानको अभिवादन।
ग्रिटिङ्स इन द नेम अफ द लॉर्ड।
प्रभुको नाउँमा शुभकामना।
So it's been almost 6 months since I had the opportunity to last share God's word with you.
अनि तपाईँहरूको बिचमा परमेश्वरको वचन बाँडेको 6 महिना भइसक्यो। 6 महिना पछि फेरि हामी यसरी भेट्दैछौँ।
So it's January 2024 now, and I'm very happy to be back teaching on Zoom with you.
अनि अहिले जनवरी महिना 2024, अनि फेरि हामी सँगसँगै यसरी परमेश्वरको वचन उहाँले भन्दै हुनुहुन्छ सिकाउने मौकाको लागि म एकदमै खुसी छु।
I wish you a very blessed new year ahead.
अनि यो नयाँ वर्ष तपाईँहरूको लागि एकदम आशिषित भएको होस् भनेर उहाँ शुभकामना दिनुहुन्छ।
You know, every time we celebrate the new year, I am reminded of how time passes so quickly.
अनि हरेक चोटि नयाँ वर्षको मनाउने क्रममा उहाँलाई लाग्छ अरे कि हाम्रो समय चाहिँ कति छिटो गइराखेको छ।
May God give us wisdom to live each and every day wisely.
अनि उहाँ भन्नुहुन्छ परमेश्वरले हामीलाई हरेक दिन एकदम बुद्धिमान पूर्वक जिउनलाई उहाँले ज्ञान बुद्धि दिनुभएको होस्।
And to bring glory to him and to share the love of Christ with those who do not yet know him.
अनि उहाँलाई प्रभु येशूलाई नचिन्नेहरूको बिचमा परमेश्वरको प्रभुको प्रेम बाँडेर उहाँलाई महिमा ल्याउन यो वर्ष उपयोगी हुन सकोस्।
So as we begin, I'm very excited to share with you the teachings of Jesus found in chapters 5 through 7 of Matthew's Gospel.
अनि जसै हामी सुरु गर्न गइरहेका छौँ यो बेलामा हामीले मत्तीको सुसमाचार 5 देखि 7 सम्मको एकदमै शक्तिशाली यो सन्देश येशू प्रभुको हामी यसलाई हेर्नेछौँ।
So this passage is often called the Sermon on the Mount.
अनि यो खण्ड वचन खण्डलाई चाहिँ पहाडी उपदेश भन्छौँ हामी नेपालीमा।
So these teachings are extremely relevant and important to us as followers of Jesus.
अनि हामीहरू येशूका चेला येशूलाई पछ्याउनेहरूको निम्ति यो शिक्षा जो येशू प्रभुले दिनुभएको छ यो एकदमै अहिलेको लागि सान्दर्भिक र अहिलेको लागि परमेश्वरको शक्तिशाली वचन भनेर हामी बुझ्दछौँ।
They are important because they reveal to us what it means to be a disciple of Jesus today.
यो हाम्रो लागि यो वचन खण्ड एकदमै महत्त्वपूर्ण छ किनभने यहाँबाट हामी सिक्न सक्छौँ, यहाँ प्रकट गरिएको छ कि आज येशू ख्रिस्टको चेला हुनुको मतलब चाहिँ के हो भनेर।
So how do we live as disciples of Jesus?
अनि येशूको चेलाको हिसाबले हामी कसरी दिनदिनै जिउनु पर्छ त्यो कुरै यहाँ चाहिँ सिकाएको छ।
How do we conduct ourselves before others?
अरूको बिचमा हामी आफैलाई कसरी प्रस्तुत गर्ने, कसरी व्यवहार गर्ने, कसरी जिउने यो खण्डमा हामीले सिक्छौँ।
What are the good things in life?
जीवनका महत्त्वपूर्ण कुरा, असल कुराहरू के हुन्?
These are important teachings that Jesus presented to his disciples.
अनि यो चाहिँ एकदमै महत्त्वपूर्ण शिक्षाहरू, विषयहरू हुन् जो येशू प्रभुले आफ्ना चेलाहरूलाई प्रकट गर्नुभयो, सिकाउनुभयो।
For this reason, the Sermon on the Mount may also be better titled Teachings of Jesus about Discipleship.
अनि त्यही कारणले यो पहाडी उपदेशको लागि अर्को शीर्षक दिन सकिन्छ, येशू प्रभुले उहाँको चेलाहरूलाई सिकाउनु भएको शिक्षा भनेर भन्न सकिन्छ।
Now, a brief summary of the three chapters in this passage is as follows.
अनि यो 3 अध्याय 5, 6, 7 यसको छोटकरीमा हामीले वर्णन गर्यौँ भनेदेखि त्यसलाई समरी गरेर सारांशमा भन्दाखेरि चाहिँ यस्तो हुन्छ।
So in Matthew chapter 5, Jesus teaches the Beatitudes, which are situations of blessings for the disciples.
अनि वास्तवमा मत्ती 5 अध्यायमा चाहिँ येशू प्रभुले बिएटिच्युड मानिसहरूको आत्मिकी गुणहरूको बारेमा सिकाउनुहुन्छ।
He also teaches about the fulfillment of Old Testament laws.
अनि उहाँले चाहिँ पुरानो नियममा भएका जुन व्यवस्थाहरू छ त्यसलाई कसरी पुरा भएको छ त्यो कुरा पनि यहाँनिर सिकाउनुहुन्छ।
Now, in chapter 6, Jesus teaches about righteousness and piety.
Piety is the...
living a holy life. You
okay,
know.
Got it. So, छोड़ दे धार्मिकता र पवित्र जीवन जीने पाप रहित जीवन जीने संबंध में यीशु प्रभुले सिकाउनुहुन्छ.
And he gives examples to contrast true and false piety.
अनि वास्तवमा त्यो पवित्रता अथवा असल कुरा को गलत खालको शिक्षा के विचार के हो त्यो ठीक खालको के हो त्यो कुरा पनि यीशु प्रभुले सिकाउनुहुन्छ.
And then Jesus speaks about treasures in heaven and the importance of trusting God and seeking first his kingdom.
And also, Yesu probably sikaununcha swargama dhan sampati thuparne ra arko kura chai sabai kura parmeshwar ma bharosa garne kura ko shiksha waha le dinuhuncha.
Finally, in chapter 7, Jesus teaches loosely. Teaches several loosely related topics, including judging others.
अनि सात अध्यायमा अन्तिममा येशु प्रभुले धेरै विषयमा सिकाउनुहुन्छ अनि एउटा चाहिँ अरूलाई न्याय नगर्ने अरूलाई जज नगर्ने त्यो त्यो कुराहरूको बारेमा पनि त्यसमा सिकाइएको छ.
Seeking God's guidance.
परमेश्वरको निर्देशन अथवा उहाँले डोर्याउनु भएको कुरालाई खोज्ने
practicing the golden rule
अनि परमेश्वरले दिनुभएको सुनौला जुन व्यवस्था छ सिद्धान्त छ त्यसलाई पछ्याउने
entering the narrow gate
अनि साङ्ग्रो ढोकाबाट पस्ने
and the importance of avoiding false teachers
अनि अर्को कुरा चाहिँ झुट्टा शिक्षकहरूको बारेमा होसियारी हुने.
Finally, Jesus concludes at the end of chapter 7 the most important thing about a disciple's life.
अनि वास्तवमा येशु प्रभुले अन्तमा सात अध्यायको अन्तमा येशु प्रभुले भन्नुहुन्छ चेलाहरूको जीवनमा सबभन्दा महत्त्वपूर्ण कुरा के हो
And that is the priority of doing God's will.
त्यो चाहिँ परमेश्वरको इच्छा गर्ने कुरालाई चाहिँ पहिलो प्राथमिकता दिने कुरा.
Jesus said that we must not only be hearers of God's word, but we must be doers of his word.
अनि येशु प्रभुले भन्नुभएको छ हामी परमेश्वरको वचन सुन्नेहरू मात्रै होइन तर गर्नेहरू हुनुपर्छ पालन गर्नेहरू.
Learning Bible truths without putting them in practice is of little value.
अनि वास्तवमा परमेश्वरको वचन अथवा वचनको सत्यतालाई सिक्ने तर त्यसलाई व्यवहारमा लागु गरेन भने त्यसको खास अर्थ हुँदैन.
It is very important to put into practice what we learn.
हामीले सिकेको जुन कुरा हुन्छ सत्य कुरा बाइबलका कुरा त्यो चाहिँ जीवनमा लागू गर्नु एकदमै महत्त्वपूर्ण कुरा हो.
Only then can we grow in maturity and in our walk with God.
अनि हामीले जब उहाँका सत्यता सिकेको वचनहरूलाई प्रयोग गर्छौँ तब मात्रै हामी हाम्रो परिपक्वतामा आत्मिकी परिपक्वतामा र परमेश्वर सँगसँगैको हिँडाइमा हामी वृद्धि अथवा बढ्न सक्छौँ विकास गर्न सक्छौँ.
For today's lesson, we will begin with an introduction to the first section of chapter 5, which is the famous and often quoted Bible passage called the Beatitudes.
अनि आज चाहिँ हामीले पाँच अध्यायमा जो चाहिँ येशु प्रभुले भन्नुभएको जुन एउटा मानिसहरूको भित्री अवस्था आत्मिकी कुराहरूको बारेमा त्यो कुराहरूको एउटा इन्ट्रोडक्सन त्यसलाई परिचय दिने क्रममा आज त्यसको सुरुवातीको कुराहरू हामी हेर्नेछौँ.
So let us first look at the context of what is happening in Jesus' ministry by reading several verses in chapter 4.
अनि हामीले पहिला चाहिँ यो अवस्थामा जब येशु प्रभु बोल्न लाग्नु भएको छ येशु प्रभुको सेवकाइमा के भइराखेको छ त्यो परिस्थिति के छ त्यतिखेर भन्ने कुराको बारेमा हामी चार अध्यायका केही पदहरू पढेर सुरु गर्छौँ.
We'll also discuss briefly some of the writer's background, that is Matthew's background.
अनि हामीले अलिअलि चाहिँ यो मत्तीको सुसमाचार लेख्ने व्यक्ति जो हो जो चाहिँ मत्ती उसको पृष्ठभूमि उनी को थिए कसरी आएका थिए त्यसको बारेमा पनि केही कुराहरू हामी हेर्नेछौँ.
So Matthew, the writer of this gospel, was one of the 12 disciples of Jesus who was specially chosen to be with him for the 3 years of Jesus' public ministry.
अनि मत्ती चाहिँ 12 जना येसुका चेलाहरूमध्ये एकजना थिए जसलाई येसु प्रभुले उहाँसँग 3.5 अथवा 3 वर्ष सँगसँगै उहाँको शिक्षामा सँगसँगै रहनलाई छानिएका थिए।
So these disciples, these 12 disciples, walked with him, lived with him, and they saw everything that Jesus did on a daily basis.
अनि यी येसुले छान्नु भएको 12 जना चेलाहरू चाहिँ 3 वर्षसम्म उहाँसँगै हिँडे, उहाँसँगै बसे, उहाँसँगै सुते, उहाँसँगै खाए र येसु प्रभुले जे जे गर्नुभयो दैनिक रूपमा यिनीहरूले सबै ती कुराहरू देखे।
From this personal first-hand experience with Jesus, Matthew wrote down the key events that relate to the life and work of Jesus.
अनि यो व्यक्तिगत दिन दिनको अनुभव जो मत्तीले गरेका थिए, चेलाहरूले गरेका थिए येसु प्रभु सँगसँगै, त्यो अनुभवबाट, त्यही देखेका कुराहरू, अनुभव गरेका कुराहरूबाट, अनि येसु प्रभुको जीवनमा घटेका महत्त्वपूर्ण कुराहरूको बारेमा, उहाँले भन्नुभएको कुराहरूको बारेमा मत्तीले यहाँ लेख्दछन्।
Not every key event, but some of the key events in Jesus' life that
अनि
Matthew
येसु
mentions.
प्रभुको जीवनमा भएका प्रत्येक घटनाहरूको बारेमा त होइन, तर महत्त्वपूर्ण केही घटनाहरूको बारेमा मत्तीले लेखेका छन्।
So as we go into chapter 5, let's read chapter 4, verses 17 to 20 first.
5 अध्याय मत्तीको सुसमाचारमा जानुभन्दा अगाडि हामी मत्ती 4:17 केही पदहरू पढ्नेछौँ। लेट मी रिड द्याट। त्यस
Yes, please.
बेलादेखि प्रचार गर्दै येसुले भन्न लाग्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ। 18 पदमा मत्ती 4 गालिल समुद्रको किनारमा हिँड्नु हुँदा उहाँले पत्रुस भन्ने सिमोन र तिनका भाइ आन्द्रियास दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। तिनीहरू मछुवा थिए। 19 पद उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको मछुवा तुलाउने छु। तब उत्तिखेरै जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे। 21 पद उहाँबाट जाँदा जाँदै त्यहाँबाट जाँदा जाँदै उहाँले अर्का दुई भाइ जब्दीका छोराहरू याकुब र तिनका भाइ योहन्नालाई तिनीहरूका बुवा जब्दीसँग डुङ्गामा आफ्ना जाल तुनिरहेका देख्नुभयो र उहाँले तिनीहरूलाई बोलाउनु भयो। 22 पद तब उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोडेर तिनीहरू उहाँको पछि लागे। 23 पद अनि येसु तिनीहरूका सभाघरहरूमा सिकाउँदै राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालिलभरि घुम्नुभयो। 24 पद उहाँको कृति समरियाभरि फिजियो र बिरामीहरू अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, छारे रोग लागेका र पश्चघात भएकाहरू सबैलाई मानिसहरूले उहाँ कहाँ ल्याएर उहाँले तिनीहरूलाई निको पार्नुभयो। 25 पद अनि गालिल, डेकापोलिस, येरुसलेम, यहुदिया र यर्दन पारीदेखिका ठुला भिडहरू उहाँको पछि लागे। आई फिनिस द च्याप्टर 4।
Oh, you finished the whole of chapter 4.
Yeah, sorry.
Okay. It seemed a little long, but it's okay. So we'll focus on verses 17 to 20. So let me go on. So Matthew tells us that Jesus was going around the region of Galilee,
अनि हामी
teaching and preaching.
17 देखि 20 सम्म हेर्दाखेरि यहाँनिर भनिएको छ, मत्तीले भन्दछन्, येसु प्रभु चाहिँ गालिल समुद्रको वरिपरि जानुभयो प्रचार गर्दै सिकाउँदै।
So Jesus was teaching and preaching about the kingdom of heaven.
अनि येसु प्रभुले चाहिँ स्वर्गको राज्यको बारेमा शिक्षा दिँदै प्रचार गर्दै जानुभएको थियो।
So as recorded in verse 17, Jesus' message to the people was, repent, for the kingdom of God is at hand.
अनि वास्तवमा 17 मत्तीको 4:17 यहाँ लेखिएको छ, येसु प्रभुको सन्देशमा चाहिँ यो थियो, मानिसहरूलाई परमेश्वरको राज्य नजिक आइपुगेको छ, पश्चाताप गर भन्ने मेसेज, सन्देश चाहिँ उहाँले दिनुभएको थियो।
The kingdom of heaven is God's kingdom, and Jesus had come to bring God's kingdom from heaven to earth.
अनि वास्तवमा स्वर्गको राज्य परमेश्वरको राज्य हो, अनि येशु प्रभु चाहिँ संसारमा स्वर्गको राज्य, परमेश्वरको राज्य स्वर्गबाट यो पृथ्वीमा ल्याउनलाई आउनुभएको थियो।
Jesus was and is the Son of God.
अनि येशु प्रभु नै परमेश्वरको पुत्र हुनुहुन्थ्यो र हुनुहुन्छ।
He existed from the beginning with God and he dwelt in the presence of God.
अनि उहाँ चाहिँ सुरुदेखि नै परमेश्वरसँग हुनुहुन्थ्यो, उहाँ चाहिँ परमेश्वर सँगसँगै हुनुहुन्थ्यो।
Let me say that it is in the presence of God, his Father, in the heavenly places.
अनि भनौँ स्वर्गीय स्थानमा परमेश्वरको उपस्थितिमा येशु प्रभु सुरुदेखि नै परमेश्वरसँगै हुनुहुन्थ्यो।
But now he has come into the world, this world that we live in, and his purpose is to establish his Father's kingdom on earth.
अनि अहिले हामीले यो पढ्दै गर्दाखेरि परमेश्वरसँगै हुनुभएको येशु प्रभु चाहिँ संसारमा हामी जहाँ बस्छौँ यही संसारमा आउनुभयो र उहाँ आउनुभएको उद्देश्य चाहिँ उहाँको पिताको राज्य स्वर्गको राज्य चाहिँ यो संसारमा सुरु गर्न आउनुभयो।
The establishment of God's kingdom on earth would ultimately require that Jesus lay down his life for the people of this world.
अनि वास्तवमा परमेश्वरको राज्य यहाँ स्थापित गर्नुको निम्ति चाहिँ उहाँले आफ्नो यो संसारमा स्थापना गर्नुको निम्ति चाहिँ उहाँले आफ्नो जीवन यहाँका मानिसहरूको पापको निम्ति बलिदान हुनु पर्थ्यो।
He would lay down his life so that every person in the world will have the opportunity to enter into his Father's kingdom.
उहाँले आफ्नो जीवन बलिदान गर्नुभयो ताकि उहाँद्वारा हरेक व्यक्तिले उहाँको स्वर्गीय पिताको राज्यमा प्रवेश गर्ने मौका पाउनेछन्।
By dying on the cross, Jesus would pay the price of sin so that people of every age, every tribe, and every nation may enter into God's kingdom.
अनि उहाँले मानिसहरूको पापको लागि बलिदान भएर मर्नुभयो ताकि हरेक जाति, हरेक देशका, हरेक भाषाका हरेक मानिसहरू चाहिँ उहाँद्वारा परमेश्वर पिताको राज्यमा प्रवेश गर्ने मौका पाउनेछन्।
Now, in most countries in the world, there are interesting places and attractions you can visit.
अनि संसारमा धेरै ठाउँहरू छन् जहाँ चाहिँ चाखलाग्दो कुराहरू हुन्छन्, जहाँ चाहिँ तपाईँले जान सक्नुहुन्छ, देख्न सक्नुहुन्छ।
But most of these places require you to pay a price before they will let you in.
अनि धेरै जस्तो यी देशहरूमा तपाईँले भ्रमण गर्न जानु पर्यो भने प्राय देशहरूले चाहिँ त्यहाँ भ्रमण गर्न जानको लागि चाहिँ तपाईँले केही फिस पैसा बुझाउनु पर्ने हुन्छ अनि मात्रै तपाईँ जहाँ जान सक्नुहुन्छ।
Recently, I read an amazing thing.
उहाँले भर्खरै भन्दै हुनुहुन्छ एउटा अचम्मको कुरा पढ्नु भयो अरे।
I read that sports enthusiasts routinely pay over $100,000 US dollars to buy a ticket to enter into the arena to watch an important sports game.
अनि यो यो खेल स्पोर्ट्स सम्बन्धीका मान्छेहरूले उहाँले भर्खरै पढ्नुभयो अरे उनीहरूले चाहिँ एउटा टिकट किन्ने, त्यसलाई $1,00,000 पर्छ अनि ताकि त्यो $1,00,000को टिकट पाएपछि चाहिँ जुनसुकै खेल जहाँसुकै हुन्छ उनीहरू त्यहाँ प्रवेश गर्न पाउँछन्।
I can hardly believe it.
उहाँलाई विश्वासै गर्न गाह्रो भयो।
Now, when Jesus died on the cross, he paid the highest price possible.
अनि जुन बेलामा येशु प्रभु क्रुसमा मर्नुभयो उहाँले जुन मूल्य चुकाउनु भयो त्यो हिसाबै गर्न नसकिने सबभन्दा ठुलो मूल्य उहाँले चुकाउनु भयो उहाँको मृत्युमा।
He paid the highest price, that is his very life he gave up, so that you and I can enter freely into God's kingdom.
अनि येशु प्रभुले यति ठुलो मूल्य चुकाउनु भयो कि आफ्नै जीवन बलिदान हुन दिनुभयो ताकि तपाईँ र म उहाँद्वारा भएर उहाँको राज्यमा प्रवेश गर्न सकौँ। हाम्रो लागि उहाँले यो सबै कुरा तिरिदिनु भयो।
This is the love of Christ for the people of the world, for you and for me.
अनि यो चाहिँ वास्तवमा ख्रिस्टको प्रेम संसारका मानिसहरूको लागि उहाँले देखाउनु भएको हो। उहाँले यो मूल्य चुकाएर त तपाईँ र मेरो लागि ख्रिस्टको प्रेम देखाउनु भएको उहाँको बलिदानबाट।
We say hallelujah, praise you, Lord, for loving us so much.
अनि हामी उहाँले यति ठुलो प्रेम देखाउनु भएको लागि हालेलुया परमेश्वरको स्तुति होस् भन्न सक्छौँ।
Now Jesus preached, repent, for the kingdom of heaven is at hand.
अनि वास्तवमा येशु प्रभुले सुरुको प्रचारमा उहाँले भन्नुभएको छ, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।
Jesus has come to bring his father's kingdom on earth.
येशु प्रभु चाहिँ उहाँको पिताको राज्य संसारमा स्थापित गर्नलाई आउनुभएको थियो।
And to enter into God's kingdom, there is an important requirement. We must first repent.
अनि त्यो परमेश्वरको राज्य जो येशु प्रभुले सुरु गर्नुहुन्छ त्यहाँ प्रवेश गर्नलाई चाहिँ हामीले केही कुरा गर्नुपर्छ। पहिला त्यो चाहिँ पश्चाताप गर्नुपर्छ, हाम्रो पापबाट, हाम्रो खराबी जीवनबाट हामीले पश्चाताप गर्नुपर्छ।
It is important to understand what repentance means.
अनि वास्तवमा यो पश्चाताप भनेको के हो यसको अर्थ बुझ्न जरुरी छ।
To repent means to have a change in your mind.
अनि वास्तवमा यो पश्चाताप गर्नु भनेको चाहिँ तपाईँको मन परिवर्तन गर्नु।
It means to turn around from the direction we are going in life and instead we turn to God and follow Him.
अनि यो पश्चाताप भनेको चाहिँ हामी जुन जीवनको मार्गमा, हाम्रो आफ्नै मार्गमा, स्वार्थको मार्गमा, सांसारिक मार्गमा हिँडिरहेका छौँ त्यहाँबाट फर्किएर परमेश्वरको बाटोमा, उहाँलाई पछ्याउने बाटोमा हामी फर्कनु पर्छ। यो हो पश्चाताप।
So this is the key to being a Christian.
अनि वास्तवमा क्रिस्चियन हुनु भनेको चाहिँ यो सबभन्दा मुख्य कुरा हो, यही हो।
It is to turn away from living our lives the way we choose.
अनि त्यो चाहिँ हामीले जुन प्रकारले जे जे मन पराउँछौँ त्यो गर्दै गरेर जिउँदै गरेको जीवनबाट फर्किएर परमेश्वरको तिर फर्किने कुरा।
And instead to turn to God and live our lives the way God teaches us to live.
अनि त्यो हाम्रो आफ्नो मार्गबाट, आफ्नो इच्छा अनुसारको, दिनदिनै जे जे मन लाग्छ त्यो गर्ने कुराबाट अब परमेश्वरले के चाहनुहुन्छ उहाँको इच्छा गर्नको निम्ति उहाँतिर फर्किएर उहाँको इच्छा अनुसार जिउने कुरा।
It is to pray to God, I believe you are the God of heaven and I believe in your son Jesus Christ.
अनि यो चाहिँ परमेश्वरसँग प्रार्थना गर्ने, म विश्वास गर्छु तपाईँ स्वर्गको परमेश्वर हुनुहुन्छ, म तपाईँको पुत्र येशू ख्रीष्टमा विश्वास गर्छु।
And I choose to follow you and obey you from this day on for the rest of my life.
अनि हामी भन्दछौँ म तपाईँलाई विश्वास गर्छु, तपाईँलाई रोज्छु र अब यो दिनदेखि मेरो जीवनभरि म तपाईँलाई पछ्याइरहने छु। यो कुरा हामी परमेश्वरसँग गर्नेछौँ।
So this is repentance, turning away from ourselves and turning away from sin and turning instead to God.
अनि यो चाहिँ पश्चाताप हो, आफ्नो स्वार्थबाट, आफ्नो बाटोबाट फर्किएर अब परमेश्वरको बाटोमा परमेश्वरलाई पछ्याउनलाई त्यसको पछि लाग्ने, त्यो पश्चाताप हो।
Now in the past, you may have followed and worshiped other gods.
अनि बितेका समयहरूमा तपाईँको जीवनमा सायद तपाईँले अरू नै धर्म, अरू नै देवदेवताको पूजा गरेको हुन सक्छ।
Hinduism and Buddhism, for example, have many gods, many idols and gods in the temple that people worship.
अनि वास्तवमा हिन्दू धर्ममा, बुद्ध धर्ममा धेरै मन्दिरहरू छन्, अनि त्यहाँ विभिन्न किसिमका देवदेवताहरूको मूर्तिहरू मूर्तिहरू हुन्छन्, अनि त्यही कुराहरू मानिसहरूले पुज्छन्, त्यसको पूजा गर्छन्।
If you have been doing that, then Jesus' message to you is to turn from worshiping these idols and gods and turn to the true God instead.
अनि यदि कुनै व्यक्तिले यो खालको कुरा गरिरहेको छ, ऊ त बुद्ध धर्म मान्छ, बुद्धिस्ट मन्दिरहरूमा त्यो पूजा गर्छ अथवा हिन्दू धर्म, अब यो परमेश्वरको सन्देश उनीहरूको लागि चाहिँ के हो भने ती कुराहरूबाट फर्किएर साँचो एउटा मात्रै पवित्र परमेश्वरलाई चाहिँ अब हामी पुज्छौँ, उहाँको पछि लाग्छौँ।
And the true God is none other than the Father himself, Jesus Father himself, whom he has come to reveal.
अनि वास्तवमा त्यो साँचो सत्य परमेश्वर अरू कोही नभइकन येशु प्रभुको पिता हुनुहुन्छ, जो जसलाई चाहिँ हाम्रोको बिचमा, संसारको मानिसहरूको बिचमा प्रकट गर्नलाई येशु प्रभु आउनु भएको छ।
But temple idols are not the only kinds of gods that people worship.
अनि वास्तवमा मान्छेहरूले पुज्ने कुरा चाहिँ मन्दिरका मूर्तिहरू मात्र होइन।
Many people in the world today worship the God of wealth.
अनि कतिचोटि आजका संसारका मानिसहरू धनको देवीलाई पनि पूजा गर्छन्।
Their purpose in life is to be rich.
उनीहरूको जीवनको उद्देश्य मुख्य कुरा भनेको चाहिँ सबैभन्दा धनी बन्ने।
Money is their God.
अनि उनीहरूको देवता अथवा परमेश्वर चाहिँ पैसा हो, धन हो।
There is also the God of worldly success.
अनि अर्को मान्छेहरूले उनीहरूको जीवनको परमेश्वर बनाएको हुन्छ, त्यो चाहिँ संसारिक सफलता, संसारमा नाम कमाउने कुराहरू।
People strive to be as successful as they can in this world, and they make success their idol before which they worship.
अनि मानिसहरू यो संसारमा जति सके सबैभन्दा सफल हुन चाहन्छन्, र उनीहरूले त्यो आफ्नो सफल हुने कुरालाई चाहिँ उनीहरूले आफ्नो परमेश्वर बनाएर त्यसैलाई महत्त्व दिएर त्यसैको पूजा गर्छन्।
There is also the idol of achievement.
अनि अर्को कुरा चाहिँ कुनै कुराहरू पुरा गर्ने, त्यो पनि एउटा मूर्तिको रूपमा हुनसक्छ, अथवा हासिल गर्ने, केही केही कुरा हासिल गर्ने त्यो कुराहरू।
And even the idol of pleasure and indulgence that people worship.
अनि कतिचोटि मान्छेहरूले भोगविलासका कुराहरू अनि उनीहरूको आफ्नो स्वार्थी अभिलाषाका कुराहरू त्यो पनि पूजा गर्छन्।
All these draw people to worship them.
अनि वास्तवमा ती सबै कुराहरू जसलाई उनीहरूले पहिलो ठाउँ आफ्नो जीवनमा दिएर खोज्छन्, त्यसैको पूजा उनीहरूले गरिराखेका हुन्छन्।
These are all false gods that cannot satisfy.
अनि यही कुराहरू जति पनि हामीले भनेका छौँ संसारिक, यो झुट्टा हो र यसले कहिल्यै मान्छेलाई सन्तुष्टि दिनु सक्दैन।
And they only lead to sin and death.
अनि त्यस्तो कुराहरूले चाहिँ पाप अनि ऋणमा दण्डमा डोर्याउँछ।
Worshipping such false gods leads to the separation of mankind from the true God who lives in heaven.
अनि वास्तवमा झुट्टा परमेश्वरहरूलाई पूजा गर्नु, जुन परमेश्वरै होइन, त्यसले चाहिँ परमेश्वर जो स्वर्गमा हुनुहुन्छ, पवित्र परमेश्वर, त्योबाट टाढा लगाउँछ।
Whatever god or idol it may be that people worship, Jesus says to each person, repent.
अनि जुन जुन खालको पनि देवदेवता अथवा परमेश्वर बाहेकको कुरा उनीहरूले जुन पुजिराखेका छन्, त्यसको चाहना गरेका छन्, त्यसलाई आफ्नो जीवन दिइराखेका छन्, त्यो नै उनीहरूको मुख्य कुरा बनाइराखेका छन्। येशु प्रभुको सन्देश उनीहरूलाई छ, पश्चाताप गर, फर्केर आऊ त्यहाँबाट।
That is to change your mind, change your direction in life.
अनि त्यसको मतलब पश्चाताप गर्नु भन्छ, अब मन परिवर्तन गर, तिम्रो जीवनको लक्ष्य जुन छ त्यसलाई बदल, अब परमेश्वरतिर फर्क।
Turn around and commit your life to follow after the one and only true God and His Son, Jesus Christ.
अनि फर्क, ती सबै संसारिक देवदेवता, आफ्नो व्यक्तिगत स्वार्थ, सबै कुराहरूबाट फर्केर जुन एउटा मात्रै सत्य, पवित्र, जीवित परमेश्वर र उहाँको पुत्र येशु ख्रिस्ट हुनुहुन्छ, उहाँमा विश्वास गर, अब उहाँको बाटोलाई अपनाऊ।
When we repent of our worship of idolatry and false gods, only then can we turn to the true God and enter into His kingdom of heaven.
अनि वास्तवमा साँचो परमेश्वरको स्वर्गीय राज्यमा प्रवेश त्यतिखेर मात्र मिल्छ जतिखेर हामी संसारिक र यो झुट्टा परमेश्वर, झुट्टा कुराहरूलाई पूजा गरिराखेको छौँ, संसारिक कुराहरूलाई ठाउँ दिए, त्यहाँबाट पश्चाताप गरेर फर्किन्छ, तब मात्र स्वर्गीय राज्यमा हामी प्रवेश गर्न सक्छौँ।
So this is the good news, the gospel message that Jesus brings.
अनि त्यसैले यो चाहिँ एउटा खुसीको सुसमाचार हो, शुभ समाचार हो, सुसमाचारको सन्देश जो येशु प्रभुले मानिसहरूलाई प्रचार गर्नुभएको छ।
That is God's kingdom is near, and you and I, we can enter into that kingdom if we will repent and turn to God.
अनि त्यो चाहिँ येशु प्रभुले प्रचार गर्नुभएको सुसमाचार, खुसीको खबर मानिसहरूको लागि चाहिँ के हो भने, स्वर्गको राज्य नजिक आएको छ, अनि हामी पश्चाताप गरेर परमेश्वरतिर फर्केर त्यो स्वर्गको राज्यमा येशु ख्रिस्टद्वारा प्रवेश गर्न सक्छौँ।
Notice in verse 17, Jesus says also that the kingdom of heaven is at hand.
अनि वास्तवमा तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, 17 पदमा येशु प्रभुले भन्नुहुन्छ, स्वर्गको राज्य नजिक आइपुगेको छ।
Jesus has come to bring God's kingdom near to us.
येशु प्रभु संसारमा परमेश्वरको स्वर्गको राज्य हाम्रो नजिकै लिएर आउनु भएको छ।
It is not something that is far away.
अनि यो चाहिँ अब ऊ पर होइन।
Sometimes people mistakenly think that God's kingdom is something we can experience only after they die and depart from this world.
अनि कतिचोटि मान्छेहरूले यस्तो खालको विचार गर्छन् जुन चाहिँ साँचो होइन, हामी यो संसारलाई संसारबाट मरेर यो संसार छोडेर जब अर्को संसारमा जान्छौँ तब मात्रै परमेश्वरको राज्य अनुभव गर्छ, त्यो खालको मानिसहरूको विचार हुन्छ कहिलेकाहीँ।
So that is incorrect because Jesus says that the kingdom of God is at hand.
अनि त्यो वास्तवमा सत्य होइन, मरेपछि मात्रै पुग्ने कुरा सत्य होइन, किनभने स्वर्गको राज्य नजिकै आएको छ।
It is close and it is here right now.
अनि यो चाहिँ नजिकै छ, यो चाहिँ यहाँ छ अहिले।
To be in the kingdom of heaven is to enjoy the presence of God.
अनि परमेश्वरको स्वर्गको राज्यमा जानु र परमेश्वरको उपस्थितिमा आनन्दको अनुभव गर्नु।
It is to have a relationship with God today and to enjoy all the blessings that come with living in God's presence.
अनि आज नै परमेश्वरको राज्यमा स्वर्गको राज्यमा हुने कुरा परमेश्वरसँग येशु प्रभुद्वारा सम्बन्धमा आउने र परमेश्वरबाट येशु प्रभुमा दिनुहुने सम्पूर्ण आशिषले आज नै भरपुरी भएर अनुभव गर्ने।
So today we can experience God's kingdom in our lives.
अनि आज हामीले हाम्रो जीवनमा परमेश्वरको राज्य अनुभव गर्न सक्छौँ।
So God invites you and me to have a personal, intimate relationship with Him today.
अनि आज नै परमेश्वरले तपाईँ र मलाई हाम्रो जीवनमा परमेश्वरसँग घनिष्ठ व्यक्तिगत सम्बन्धमा आउनलाई निम्ता दिनुभएको छ।
We do not have to wait until death to experience God's kingdom.
अनि परमेश्वरको राज्यलाई अनुभव गर्नलाई यो शारीरिक मृत्युसम्म हामीले पर्खनु पर्दैन।
Hallelujah, Jesus has brought God's kingdom near to us today.
अनि परमेश्वरको स्तुति होस्, आज नै येशु प्रभुले परमेश्वरको राज्य हाम्रो अगाडि हाम्रो नजिक ल्याउनु भएको छ।
His kingdom, God's kingdom, is the place where God rules.
अनि परमेश्वरको राज्य भनेको चाहिँ त्यो ठाउँ हो जहाँ परमेश्वर शासन गर्नुहुन्छ, राज्य गर्नुहुन्छ।
It's the place where he lives and he rules.
अनि त्यो चाहिँ परमेश्वरको राज्य त्यो ठाउँ हो जहाँ उहाँ रहनुहुन्छ, जहाँ उहाँ शासन गर्नुहुन्छ।
Today, in our lives, in our hearts, God will establish His kingdom.
अनि आज तपाईँ र मेरो हृदयमा परमेश्वरले आफ्नो राज्य स्थापना गर्न सक्नुहुन्छ।
If we invite Him to be the Lord of our lives,
यदि हामीले उहाँलाई हाम्रो जीवनको प्रभुत्व स्वीकार अथवा प्रभु हुनलाई हामीले उहाँलाई ग्रहण गर्यौँ भने
Revelations chapter 3 verse 20 says, Jesus says that when we invite him into our hearts, he will come in to live with us and fellowship with us.
What was that again? Chapter?
Chapter 3 verse 20, Revelations
3:20. प्रकाशको पुस्तक 3:20 येशु प्रभुले यहाँ भन्नु भएको छ। Maybe I should read that. म यहाँ छु, म ढोकामा उभिएर घचघचाउँछु, यदि कसैले मेरो आवाज सुन्छ र ढोका खोल्छ भने म त्यस कहाँ भित्र आउनेछु अनि त्यससित भोजन खानेछु र त्यसले मसित खानेछ।
So this verse tells us that in this verse, Jesus says that when we invite him in, he will surely come in to our lives and fellowship with us.
अनि यो पदमा येशु प्रभुले भन्नुहुन्छ, यदि हामी उहाँले भन्नुहुन्छ हामीले उहाँलाई निम्ता दियौँ, हाम्रो ढोका खोल्यौँ भने उहाँ हामीमा आउनुहुन्छ र हामीसँग सङ्गति गर्नुहुन्छ।
So if you have never invited God into your life, you can do that right now.
अनि यदि तपाईँले परमेश्वरलाई साँच्चो रूपमा आफ्नो हृदयमा राज्य गर्न, त्यहाँ आएर बस्न, सङ्गति गर्न निम्ता दिनुभएको छैन कहिले भनेदेखि अहिले गर्न सक्नुहुन्छ।
So I will lead us now in a simple prayer how you can do this.
अनि यसलाई कसरी गर्न सकिन्छ, हामी एउटा साधारण प्रार्थना गर्नेछौँ।
Please pray with me.
अनि उहाँ भन्नुहुन्छ सँगसँगै यो सिम्पल एउटा साधारण प्रार्थना तपाईँले दोहोऱ्याउन सक्नुहुन्छ.
Lord Jesus, I believe you are the Son of God.
येशु प्रभु म विश्वास गर्छु तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ.
And you have come to bring your Father's kingdom to us here on earth.
अनि तपाईँ यो संसारमा तपाईँको पिताको राज्य यो पृथ्वीमा ल्याउन आउनु भएको छ.
I repent of my sins and I invite you into my life to be the Lord of my life.
अनि म आफ्नो पापबाट पश्चाताप गर्दछु र तपाईँलाई मेरो हृदयमा मेरो जीवनमा प्रभु हुनलाई म निम्ता दिँदछु, म ग्रहण गर्दछु.
I commit my life to follow and obey you from this day on.
आजदेखि उसो तपाईँलाई पछ्याउनु र तपाईँको आज्ञा पालन गर्नलाई म आफ्नो जीवन तपाईँमा समर्पण गर्न चाहन्छु.
In Jesus' name, amen.
येशु प्रभुको नाउँमा आमेन.
Now, if you have ever prayed this prayer with sincerity, then God has established his kingdom in you and you belong to him.
यदि तपाईँले यो हामीले भर्खरै गरेको प्रार्थना साँच्चो हृदयले गर्नुभएको छ भने परमेश्वरले तपाईँको जीवनमा उहाँको राज्य स्थापना गर्नुभएको छ र तपाईँ उहाँको राज्यमा हुनुहुन्छ.
You are a child of God.
तपाईँ परमेश्वरको छोरा छोरी हुनुहुन्छ.
Now, if any one of you have prayed this for the first time today, for the very first time, please inform your pastor or Pastor Silas or Pastor Ram after the lesson.
अनि तपाईँहरूमध्ये कसैले पनि आज यो पहिलोचोटि यो प्रार्थना गर्नुभएको छ भनेदेखि चाहिँ आफ्नो पास्टरलाई अथवा पास्टर रामलाई तपाईँले भन्न सक्नुहुन्छ.
Now we continue with verses 18 to 20 of chapter 4.
हामी चार अध्यायको 18 देखि 20 पदमा हेर्नेछौँ.
We read about Jesus calling the first disciples to follow him.
अनि हामीले यहाँनिर चाहिँ येशु प्रभुले उहाँलाई पछ्याउने चेलाहरूमध्ये पहिलो चेलाहरूलाई यहाँ उहाँले निम्ता दिनुहुन्छ.
These first disciples were fishermen.
अनि यी पहिला उहाँले छान्नु भएको पहिलो चेलाहरू चाहिँ माछा मार्ने माझीहरू मछुवाहरू थिए.
They were simple people who left what they were doing and followed after Jesus.
जब येशूले निम्ता दिनुभयो ती माछा मार्ने मछुवाहरू साधारण मान्छेहरू थिए र येशूले बोलाउनु हुने बित्तिकै उनीहरूले सबै कुरा आफ्नो छोडेर येशूको पछि लागे.
It is an indication that they believe in Jesus' message and followed in obedience after him.
अनि उहाँ यहाँनिर देख्दछौ यिनीहरूले यसरी आफ्नो सबै कुरा छोडेर जुन येशूको पछि लागेका छन् यो देखिन्छ कि उनीहरूले साँच्ची नै पक्का रूपमा उहाँमा विश्वास गरेर उनी उहाँको पछि लागेको भनेर हामी देख्दछौँ.
So we should ask ourselves the question, who is a disciple?
अनि हामीले आफैलाई यो प्रश्न गर्न सक्छौ, वास्तवमा चेला भनेको चाहिँ को हो?
A disciple is a committed follower of Jesus.
अनि चेला भनेको चाहिँ येशूलाई पछ्याउने समर्पित व्यक्तिहरू.
He or she not only mentally believes in Jesus up here in the head, but he also commits his life and actions to follow in the way of Jesus.
अनि येशूको लाई पछ्याउने चेलाहरूले चाहिँ येशूलाई उसको यहाँ दिमागमा मात्रै विश्वास गरेको होइन तर उनीहरूले आफ्नो जीवन नै उहाँलाई पछ्याउनु र उहाँको आज्ञा पालन गर्न समर्पण गरेका हुन्छन्.
A disciple is one who calls Jesus the Lord of his life.
चेला चाहिँ त्यो हो जसले येशू प्रभुलाई उसको आफ्नो जीवनको प्रभु मानेको हुन्छ.
He is daily committed to learn and to obey the teachings of Jesus.
अनि उसले चाहिँ त्यो चेलाले चाहिँ दैनिक रूपमा येशू प्रभुको आज्ञा पालन गर्ने र उहाँबाट सिक्ने उहाँलाई पछ्याउने निर्णय गरेको हुन्छ अथवा समर्पणता गरेको हुन्छ.
But please note this important thing.
यो सबभन्दा महत्त्वपूर्ण कुरा तपाईँले यहाँनिर विचार गर्नुहोस्.
It does not mean that a disciple is a perfect person or that a disciple does not sin.
अनि यसको मतलब यो होइन कि येशूलाई पछ्याउने चेलाहरू चाहिँ एकदमै सिद्ध हुन्छ र उनीहरूले कहिल्यै गल्ती गर्दैन, त्यो होइन.
But it does mean that a disciple tries his best daily to be obedient in following Jesus.
तर यो कुरा चाहिँ यसको मतलब हो कि येशूको चेला हो भने चाहिँ उसले दैनिक रूपमा उहाँलाई पछ्याउनलाई आफैलाई समर्पण गरेको हुन्छ र एकदमै साँचो प्रकारले उहाँको पछि लागेको हुन्छ।
Now, in Matthew's gospel, the disciples who followed after Jesus are distinguished from the crowds that followed after him.
अनि वास्तवमा मत्तीको सुसमाचारमा त्यहाँनिर हामी देख्दछौँ चेलाहरू can you repeat that again?
So, in Matthew, the disciples who followed after Jesus are distinguished from the crowds that followed after him.
अनि मत्तीको सुसमाचारमा हामीले यो कुरा देख्दछौँ कि येशु प्रभुलाई पछ्याउने ठूलो भिडहरू भन्दा येशुका चेलाहरू चाहिँ फरक रूपमा देखाइएको छ।
So Jesus calls each one of us. He calls you and he calls me not only to believe in him but to be his disciple.
अनि वास्तवमा येशु प्रभुले हरेक व्यक्तिलाई बोलाउनुहुन्छ, तपाईँलाई बोलाउनुहुन्छ, मलाई बोलाउनुहुन्छ, अनि त्यो चाहिँ केवल उहाँलाई पछ्याउने मात्रै होइन तर उहाँको चेला हुने।
So it's not enough to vaguely believe in Jesus and just follow the crowd.
अनि वास्तवमा येशु प्रभुलाई कमसेकम विश्वास गर्ने अनि भिड सँगसँगै उहाँको पछि लाग्ने त्यो पुग्दैन।
Each one of us must be a disciple of Jesus.
अनि हामी प्रत्येक येशूको साँचो चेला हुन जरुरी छ।
That is a person who not only mentally believes in Jesus, but is intentionally committed to live his or her life in obedience to the commands of Jesus.
अनि त्यो चाहिँ येशू प्रभुको वचनमा व्यक्तिगत रूपमा विश्वास गर्ने मात्रै होइन उहाँको आज्ञाहरू व्यक्तिगत रूपमा निरन्तर आफ्नो जीवनमा पालन गर्ने र उहाँलाई पछ्याउने कुरा पनि हो।
So this is the disciple of Jesus.
अनि यो जो चाहिँ व्यक्तिगत रूपमा येशु प्रभुको हरेक कुराहरूलाई पालन गर्छन् उहाँलाई पछ्याउँछन् यो चाहिँ येशूका चेलाहरू।
A true believer in Jesus is also his disciple.
अनि येशू प्रभुमा जो साँचो विश्वासी हो त्यो चाहिँ उहाँको चेलाहरू हो।
So now we'll look at verses 23 to 25, which Pastor Silas has already read.
हामी अब चाहिँ यो चार अध्याय मत्तीको 23 देखि 25 हेर्नेछौँ जुन चाहिँ हामीले पढिसकेका छौँ।
Yes, so these three or four verses tells us that Jesus went around from village to village teaching and proclaiming the good news of God's kingdom.
अनि यी केही पदहरूमा तीन चार पदहरूमा यहाँ लेखेको छ येशू प्रभु चाहिँ एउटा गाउँदेखि अर्को गाउँमा प्रचार गर्दै मानिसहरूलाई अभिषेक बनाउँदै सेवा गर्दै सुसमाचार प्रचार गर्दै जानुभयो।
And many people followed after him.
धेरै भिड मानिसहरू चाहिँ उहाँको पछि लागे।
Now, in fact, verse 25 tells us that great crowds from Galilee followed after Jesus.
अनि वास्तवमा यहाँनिर 4 अध्याय मत्तीको 25 लेखेको छ गालिलबाट एकदमै ठूलो भिडहरू उहाँको पछि लागे।
So great crowds, that is hundreds, if not thousands of people, followed after Jesus as he traveled around and taught about God's kingdom.
अनि येशू प्रभु त्यहाँतिर प्रचार गर्दै परमेश्वरको राज्यको बारेमा अनि उहाँ गाउँ पछि गाउँमा जाँदै गर्नुहुँदा ठुलो भिड भनेको चाहिँ सयौँ मान्छे, लाखौँ मान्छे हुनसक्छ, हजारौँ मान्छे, धेरै ठुलो भिड चाहिँ उहाँको पछि लागेको भनेर यहाँ हामी देख्दछौँ।
Now, so it is at this stage that Jesus speaks about the Beatitude passage where he begins to teach the people.
अनि वास्तवमा यो अवस्थामा जब यति मानिसहरू पछि लागेका थिए त्यही बेलामा अनि उहाँले चेलाहरू भन्नुभएको छ त्यो बेलामा चाहिँ उहाँले येशूको यो गुणको आत्मिकी गुणको बारेमा सिकाउनुहुन्छ।
So as the crowds came to Jesus, he deliberately went up to the mountainside.
जसै ती भिडहरू येशू प्रभुको पछि लागिराखेका थिए येशू प्रभु चाहिँ पहाडतिर उक्लनुभयो।
So it could perhaps be generally speaking, he went up the hillside.
अनि वास्तवमा यहाँ खास भन्नु पर्दाखेरि चाहिँ उहाँ अलिकति पहाडतिर उक्लिनु भयो।
There his disciples came to him.
अनि त्यहाँ चाहिँ जसै उहाँ उक्लिनु भयो पहाडतिर उहाँका चेलाहरू उहाँको पछि लागे।
And verse 2 tells us that he taught them.
अनि त्यसपछि मत्ती 5 को 2 मा लेखिएको छ उहाँले तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो.
So them clearly refers to the disciples.
यानि तिनीहरू भन्ने चाहिँ चेलाहरूको बारेमा भनिएको कुरा हामी देख्दछौँ.
So the first thing I'd like us to note is that these teachings that Jesus gave on the mountainside were directed to the disciples.
अनि यहाँनिर हामीले प्रष्ट यो कुरा भन्न सक्छौँ, यो पहाडमा बसेर जुन शिक्षा यहाँ दिइराख्नु भएको छ, यो चाहिँ येशू प्रभुले उहाँको आफ्नै चेलाहरूलाई शिक्षा दिइराख्नु भएको थियो.
So who were these disciples?
यी चेलाहरू को को थिए?
They were, for example, the fishermen we just read about verse 18.
अनि उनीहरू चाहिँ हामीले मत्ती 4 को 18 पदमा पढेको जस्तै माछा मार्ने मछुवाहरू थिए.
The fishermen who had left what they were doing and followed after Jesus.
अनि ती माछा मार्नेहरू उनीहरूको आफ्नो कामहरू सबै छोडेर आफ्नो बाउहरूलाई छोडेर येशूको पछि लागेका थिए.
They left their nets, they left their families to follow Jesus.
उनीहरूले आफ्नो जालहरू र आफ्नो परिवार त्यहीँ छोडेका थिए येशूको पछि लाग्नलाई.
These were the committed followers of Jesus.
उनीहरू चाहिँ येशूलाई पछ्याउने समर्पित मान्छेहरू थिए.
So they included the 12 disciples whom Jesus specially called and it also likely included other committed followers.
अनि यो येशू प्रभुले सिकाउनु भएको चेलाहरूमा येशू प्रभुले बोलाउनु भएका 12 चेलाहरू थिए र अरू केही व्यक्तिहरू पनि येशू प्रभुमा समर्पित भएर उहाँलाई पछ्याउनेहरू पनि थिए त्यहाँनिर.
So what I'd like you to note is that these disciples are not the same as the great crowds of people who were following after Jesus mentioned in chapter 4 verse 25.
अनि यहाँनिर 4 अध्यायको 25 पदमा भनिएको ठुलो भिड जस्तै यी चेलाहरू र केही अरू समर्पित मान्छेहरू थिए त्यस्तै थिएनन्. यिनीहरू विशेष खालको थिए जो येशु प्रभुले उनीहरूलाई शिक्षा दिइराख्नु भएको थियो.
So why is it important to know that these teachings on the Sermon on the Mount is that is chapter 5, 6 and 7 is directed primarily to the disciples of Jesus.
किन यो महत्त्वपूर्ण छ कि येशु प्रभुले मत्तीको सुसमाचार 5, 6, 7 दिनुभएको यो पहाडी उपदेश जुन शिक्षा छ यो चाहिँ चेलाहरूको लागि उहाँले दिनुभएको थियो भनेर जान्न किन आवश्यक छ भने,
It is because the meaning of this whole passage can only be properly understood by people who have entered into a relationship with God and they call God their Father.
अनि वास्तवमा महत्त्वपूर्ण कुरा के छ भनेदेखि यो खण्डहरूमा येशु प्रभुले दिनुभएको शिक्षा जुन वचन छ प्रचार गर्नुभएको कुराहरू छ यो कुराहरूको सही अर्थ ती मानिसहरूले बुझ्न सक्छन् जसले चाहिँ उहाँलाई पछ्याएका छन् येशु प्रभुलाई र परमेश्वर पितासँग विश्वास गरेर उनीहरूको व्यक्तिगत सम्बन्ध उनीहरूले गरेका छन् उनीहरूले मात्रै यो कुराको अर्थ बुझ्न सक्दछन्.
So these teachings are guidelines and instructions for living life in the kingdom of heaven.
अनि वास्तवमा स्वर्गीय राज्यमा जिउनको लागि हाम्रो लागि एउटा निर्देशन अथवा कस्तो खालको जीवन जिउने भन्ने एउटा शिक्षा अथवा सिद्धान्त हामीले यो खण्डहरूमा पाउँदछौँ.
So if you are a disciple and you want to have a greater understanding of discipleship, this passage is for you.
अनि यदि तपाईँ परमेश्वर येशूको चेला हुनुहुन्छ र तपाईँ येशू यो चेलापनको बारेमा अझै गहिरो रूपमा बुझ्न चाहनुहुन्छ भनेदेखि यो अध्यायमा सिकाइएको कुरा तपाईँको लागि हो.
So the teachings of this passage are not for the general public on how to live a good life.
अनि यो खण्डमा सिकाइएको जुन शिक्षाहरू छ सत्यताहरू छ यो चाहिँ साधारण अरू मानिसहरू जसले चाहिँ असल जीवन जिउने हो त्यसको लागि यो शिक्षा होइन.
They are teachings for the child of God, for the disciples of Jesus, who wants to follow him closely and faithfully.
अनि वास्तवमा यो शिक्षाहरू चाहिँ परमेश्वरको छोराछोरी भएका जो येशु प्रभुलाई पछ्याउँछन् येशु प्रभुको साँचो चेलाहरू हुन् उनीहरूले कसरी वामा जिउने भन्ने शिक्षाहरू यो हो।
So if that is the desire of your heart to follow Jesus, to be obedient to him, then listen carefully because Jesus will have a great deal to teach us in this wonderful passage found in chapters 5 through chapter 7.
अनि यदि तपाईँको इच्छा यस्तो हो कि तपाईँ साँच्ची नै परमेश्वरको राज्यमा अनुभव गर्न चाहनुहुन्छ, उहाँको सत्यताको, उहाँको उहाँले दिने जीवनको, उहाँसँग नजिक भएर हिँड्न चाहनुहुन्छ, उहाँको साँचो चेला हुन चाहनुहुन्छ भने चाहिँ यो शिक्षा तपाईँहरूको लागि हो। तपाईँले ध्यान दिएर सुन्नुहोस् अनि यसले तपाईँलाई आशिष ल्याउनेछ। मत्ती 5:6 र 7 अध्यायमा येशू प्रभुले यो शिक्षा दिनुभएको छ।
So next week, we will begin by discussing the blessings that Jesus speaks about in the Beatitudes in verses 3 to 11, chapter 5, verses 3 to 11.
अनि आउने हप्ता चाहिँ हामीले 5 अध्याय मत्तीको 3 देखि 11 सम्म जुन येशू प्रभुले सिकाउनु भएको त्यो आत्मिक गुणहरू, बियाटिच्युडहरूको बारेमा हामी हेर्नेछौँ, त्यसरी हामी सुरु गर्नेछौँ।
So please read ahead to prepare yourself for next week's lesson.
अनि दोस्रो यो आउने हप्ताको पाठको लागि मत्तीको 5 अध्याय 1 देखि 3 देखि 11 सम्म तपाईँले पहिले पढेर आउनुहोस् ताकि तपाईँ तयार हुन सक्नुहुन्छ।
I will have a little homework for each one of you to do each week.
अनि हरेक हप्ता तपाईँहरू प्रत्येकको लागि अलिकति म होमवर्क दिन चाहन्छु।
So this week there are 3 questions.
आज चाहिँ 3टा प्रश्नहरू छन्।
I hope you can write out your response to these questions and be willing to share them with us in the lesson next week.
अनि तपाईँले यो क्वेसनहरू आज जुन हामी दिन्छौँ 3टा क्वेसन प्रश्नहरू तपाईँले लेख्नुहोस् र अर्को हप्ता हामी तयार भएर आउनुहोस् कि तपाईँले यो प्रश्नहरूको उत्तर दिनलाई।
You can share your answers in the beginning of the lesson next week before the lecture.
अनि आउने हप्तामा यो 3टा प्रश्न जो आजको पाठबाट हामीले तपाईँलाई दिन्छौँ, सुरुमा हामी यो यसको उत्तरको बारेमा कुरा गर्नेछौँ। त्यतिखेर तपाईँले उत्तर दिन सक्नुहुनेछ।
So the first question is, what have you learned from today's passage that is most relevant to you, most meaningful to you?
पहिलो प्रश्न चाहिँ आजको पाठबाट सबभन्दा महत्त्वपूर्ण कुरा तपाईँले के सिक्नु भएको छ? आजको पाठबाट सबभन्दा महत्त्वपूर्ण काम लाग्ने कुरा तपाईँले के सिक्नु भएको छ? त्यो पहिलो प्रश्न।
Second question, have you committed your life to Jesus to be his disciple? What are some challenges you face as a disciple of Jesus?
अनि दोस्रो प्रश्न चाहिँ के तपाईँले येशूको साँचो चेला हुनलाई तपाईँको आफ्नो जीवन समर्पण गर्नुभएको छ? यदि गर्नुभएको छ भनेदेखि त्यो येशूको चेला भएर उहाँलाई पछ्याउनलाई के कुराको चुनौती गर्नुपर्ने हुन्छ?
And the third question, what are some blessings that you have experienced since becoming a disciple of Jesus?
अनि तेस्रो प्रश्न, येशूको चेला भएदेखि तपाईँको जीवनमा तपाईँले के आशिषहरूको अनुभव गर्नुभएको छ? येशूको चेला भएदेखि तपाईँले तपाईँको जीवनमा के आशिषको अनुभव गर्नुभएको छ? 3टा प्रश्नहरू हामी सुरुमा चाहिँ छलफल गर्नेछौँ।
So we'll end here today. Thank you for your attention and may Pastor Silas close out with a word of prayer.
अनि आजको लागि धन्यवाद। अनि उहाँले त्यो भन्नुहुन्छ र हामी प्रार्थना गरेर आज बिदा हुनेछौँ। आउनुहोस् हामीहरू प्रार्थना गरौँ। थ्याङ्क यू ब्रदर। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ आज जुन एकदमै महत्त्वपूर्ण यो खण्डमा हामीले अध्ययन सुरु गरेका छौँ। हामी सबैलाई ध्यान दिएर तपाईँ परमेश्वरको आवाज, तपाईँको वचन, तपाईँको सत्यता बुझ्न सहायता गर्नुहोस् ताकि जसरी 2000 वर्ष अगाडि तपाईँले बोलाउनु भएका ती चेलाहरूले सुनेका थिए, उनीहरूको जीवन बदलिएको थियो, उनीहरूद्वारा तपाईँले धेरै ठुलो काम गर्नुभएको थियो, हामीलाई पनि तपाईँले त्यसैको लागि बोलाउनु भएको छ। हाम्रो जीवनबाट तपाईँ परमेश्वरको सेवा कसरी गर्ने भन्ने कुरामा हामी बदल्न सकौँ। तपाईँले हाम्रो जीवनमा यी कुराहरूबाट अझै हामीलाई चेलापनको गहिराईमा र परमेश्वरको राज्यमा तपाईँलाई पछ्याउने चेलाको हिसाबले अगाडि बढ्न सहायता गर्नुहोस्। धन्यवाद दिन्छौँ। अर्को हप्तामा अझै धेरै प्रियहरूलाई जोडिनलाई तपाईँले सहायता गर्नुहोस् ताकि हामी एक एकले तपाईँ परमेश्वरको राज्यको बारेमा अझै बुझ्न र अरूको लागि बुझाउन सकेका हौँ। धन्यवाद दिन्छु। येशू प्रभुको नाउँमा आमेन,
Amen.
आमेन।
Thank you, everyone. God bless you. Jai Masih.
Jai Masih, Pashabaurus, Valai.